नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
मानव बेचबिखन तथा ओसार पसार गैर कानूनी मात्र होइन, एक गम्भीर र मानवता विरुद्धको जघन्य अपराध हो। मानव बेचबिखन संगठित प्रकृतिको अपराध हो। यसमा दुई भन्दा बढी व्यक्ति, समूह वा गिरोह आबद्ध हुन्छ। नेपालले मानव बेचबिखनलाई जघन्य अपराध मान्दै यसलाई रोक्न र पीड़ितको संरक्षणका लागि संवैधानिक तथा कानूनी प्रावधान व्यवस्थित गरी कार्यान्वयनमा ल्याएको छ। नेपालको संविधानको धारा 29 शोषण विरूद्धको हक अन्तर्गत कसैलाई पनि मानव बेचबिखन, दास वा बान्धा बनाउन नपाइने व्यवस्था गरिएको छ। यस्तो कार्य भए वा गराइए संलग्न व्यक्ति वा व्यक्तिहरू कानून बमोजिम दण्डनीय हुने स्पष्ट गरिनुका साथै त्यस्ता अपराधमा पीड़ितले क्षतिपूर्ति पाउने व्यवस्था छ। त्यसै गरी मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 तत्सम्बन्धी मुख्य कानून हो, जसले मानिस किनबेच गर्ने, वेश्यावृत्तिमा लगाउने, गैर कानूनी रूपमा अङ्ग झिक्ने र शोषणका लागि ओसार पसार गर्ने लगायतका कार्यलाई अपराधीकरण गर्दै दण्ड, सजाय तथा राहत, क्षतिपूर्ति, पुनर्स्थापना लगायतका व्यवस्था गरेको छ। विद्यमान कानूनको कार्यान्वयन तथा सामाजिक तथा राजनैतिक स्वरूपमा परिवर्तनले कतिपय सुधार भने नभएका होइनन्। यद्यपि मानव बेचबिखन तथा ओसार प्रसारका प्रवृत्ति र समस्यामा भने कमी आएको छैन। कमजोर आर्थिक अवस्था, जानकारीको अभाव, बेरोजगारी, घरेलु हिंसा, पारिवारिक संरक्षणको अभाव हुनु मात्र बेचबिखनका कारण नभई भड्किलो जीवनशैली वा विलासिताको चाहना हुनु तथा कम मेहनतमा धेरै धन कमाउने आकांक्षाले पनि मानिसहरू विभिन्न जोखिममा पर्दै आएका विभिन्न प्रतिवेदनहरूले औल्याएका छन्। व्यक्तिगत वा पारिवारिक कमजोरीको फाइदा उठाउँदै वैदेशिक र आन्तरिक रोजगारीमा लगाइदिने, विवाह गर्ने, सहयोग गर्ने, उपचार गरिदिने, पूजा आजामा संलग्न गराउने, भ्रमण गराउने लगायतका बहानामा परिवार, आफन्त, परिचित वा अपरिचित व्यक्तिबाट बेचबिखन तथा ओसार प्रसारका घटना हुँदै आएका छन्। यिनै परिवर्तित सन्दर्भ र आयाममा मानवाधिकारको संरक्षण, पालेर्मो प्रोटोकल लगायतका अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन र परिपालन एवं नेपालको संविधानमा उल्लेखित मौलिक हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको मानव बेचबिखनबाट प्रभावित व्यक्तिहरूको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको कार्यान्वयन गर्न, उच्च जोखिममा रहेका व्यक्तिहरू तथा पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले विद्यमान ऐनलाई संशोधन गर्न सरकारले नयाँ विधेयक संघीय संसदमा प्रस्तुत गरेको छ। आजको कार्यक्रममा हामी संशोधित कानूनका लागि प्रस्तुत विधेयकका विषय, अन्तर्वस्तु र त्यसले पार्ने प्रभावबारे केन्द्रित हुनेछौं। त्यसबारे विधेयकको मस्यौदामा संलग्न महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव इन्दु देवी न्यौपानेसँग कुराकानी गरेका छौं।
सरकारले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी ऐन 2064 संशोधन गर्न भनेर अहिले संसदमा विधेयक लिएर गएको छ। मूलत यो विद्यमान ऐन किन संशोधन गर्नु परेको
जानकारी भएकै विषय भयो। हाम्रो मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्न भनेको विधेयक अहिले हाम्रो संघीय संसदमा दर्ता भइसकेको अवस्था छ। यो विधेयक हाम्रो अगाडि बढाउनुको उद्देश्य भनेको अन्तर्देशीय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि अन्तर्गतको पालेर्मो प्रोटोकलका कतिपय प्रावधानहरूलाई प्रस्तावित विधेयकमा समावेश गरेर अगाडि बढाइएको छ भने अर्को उद्देश्य भनेको चाहिँ मानव बेचबिखन जस्तो जघन्य अपराध गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ र दण्ड सजायको दायरा फराकिलो बनाउने उद्देश्यले अगाडि बढाइएको छ।
यसमा मूलत विधेयकमा चाहिँ यो तीन तहको सरकारको जिम्मेवारी स्पष्ट गरिएको छ। यसले चाहिँ हामी संघीयतामा गइसकेपछि जुन जटिलता देखिएको थियो यो सन्दर्भमा यो समाधान गर्छ।
हजुर, पक्कै पनि गर्छ भन्ने लाग्छ। हाम्रो यो तिनै तहमा समितिहरू गठन गर्ने व्यवस्थाले मानव बेचबिखन नियन्त्रण गर्नको लागि प्रभावकारिता बढाउन सक्छ भन्ने लाग्छ। संघीय ढाँचा अनुरूप मानव बेचबिखन नियन्त्रणलाई प्रभावकारी बनाउन तिनै तहका सरकारलाई यसले थप जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्छ।
जुन मूल ऐन थियो, यसअघिको ऐन, त्यसको दफा 1-3 संशोधन गरेर नेपाल बाहिर बस्ने नेपाली नागरिकले पनि जुनसुकै व्यक्ति विरुद्ध कसुर गरेमा पनि यो ऐन दिन लागू हुने भनेर भनिएको छ। यसअघि चाहिँ नेपाली मात्रै भनिएको थियो, त्यसमा यो किन फरक पारिएको हो?
वर्तमान समयमा हाम्रो मानव बेचबिखन एक अन्तर्देशीय सङ्गठित अपराधको रूपमा बढ्दै गएको छ। नेपाली नागरिकले विदेशी भूमिमा समेत मानव बेचबिखन र ओसार पसारको कसुर गर्न सक्ने सम्भावना रहने हुँदा अपराधको दायरा फराकिलो पारी वैदेशिक रोजगार वा अन्य सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकहरूले अपराध गरेर पनि कानुनी दायराबाट उम्कन नपाउन् त्यसको क्षेत्राधिकारलाई थप मजबुत गर्नलाई यो संशोधन विधेयक अगाडि ल्याइयो।
मूल ऐनको दफा चारमा बालबालिकाको सहमतिलाई अमान्य मान्ने भन्ने प्रतिबन्धात्मक वाक्यांश पनि अब थपिएको छ, त्यसको चाहिँ के कारण हो?
हजुर, यो पहिला बालबालिकाको सहमति भयो भने बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने भर्ना गर्ने कार्यमा बालबालिकाको सहमति भए तापनि ललाई फकाई जस्ता कुनै माध्यम प्रयोग नभएको भए तापनि त्यसलाई ओसार पसारको कसुर नै मानिने प्रावधान रहेकोले यस ऐनमा उक्त प्रावधान अनुसारको व्यवस्था राख्न आवश्यक भएकोले संशोधन प्रस्ताव दर्ता गरिएको छ। खास गरी यो व्यवस्था चाहिँ पालेर्मो प्रोटोकलको धारा 3 खण्ड ग अनुसार बालबालिकालाई शोषण गर्ने उद्देश्यले सहमति नै भए पनि गर्न नहुने भन्ने विषयमा यो प्रतिबन्ध वाक्यांश थप गरेको विषय हो।
यसले चाहिँ बालबालिकाको संरक्षणमा अझ बढी
हजुर पक्कै पनि यसले बालबालिकाकै संरक्षण गर्न भनेर नै यो पालेर्मो प्रोटोकलको धारा 3 खण्ड गलाई व्यवस्थित गर्न भनौँ एक हिसाबले कार्यान्वयन गर्नलाई हामीले संशोधन प्रस्ताव अगाडि बढायौँ।
अब यसको सन्दर्भमा खास गरी फरार अभियुक्तको सम्पत्ति र राहदानी रोका राख्न सक्ने व्यवस्था पनि गरिएको छ, यसले के फरक पार्छ?
सामान्यतया मानव बेचबिखनमा संलग्न अभियुक्तहरू अपराधपछि फरार हुने गर्दछन्, हुन त सबै फरार हुन्छन् भन्ने त नहोला, तसर्थ अनुसन्धान अधिकारीको निवेदनमा अदालतले फरार अभियुक्तको सम्पत्ति वा राजधानी रोका राख्न आदेश दिन सक्ने प्रावधान ऐनमा समावेश भएमा चाहिँ अभियुक्तलाई पक्राउ गर्न र कानुनी दायरामा ल्याउन थप सहज होला भन्ने उद्देश्यले अगाडि बढाएको।
अहिले चाहिँ त्यो सम्बन्धमा धेरै जसो चाहिँ अपराध या वारदात गरिसकेपछि ती मानिसहरू चाहिँ फरार हुने जुन अवस्था छ, खास गरी भारतसँग खुला सीमा पनि छ र धेरै जसो घटनाहरूमा त्यस्तो अवस्था देखिन्छ, अब यो व्यवस्थामा परिवर्तन गरिएपछि कानुनको कार्यान्वयनमा सहजता हुन्छ?
पक्कै पनि सहजता हुन्छ भनेर नै यो व्यवस्था चाहिँ थपिएको हो।
त्यसै गरी अब यो दोभाषे र अनुवादकको व्यवस्था पनि अनिवार्य गरिएको छ संशोधित ऐनमा अथवा अहिले लगिएको विधेयकमा, त्यसको चाहिँ के कारण हो?
यो दोभाषे र अनुवादकको सम्बन्धी व्यवस्था चाहिँ हाम्रो फेरि यो पालेर्मै प्रोटोकलको धारा 6 उपधारा 3 खण्ड ख बमोजिम पीडित र आरोपित व्यक्ति वा साक्षीले अदालतको भाषा नबुझेमा दोभाषे साङ्केतिक भाषा विज्ञ वा अनुवादक राख्न पाउने छन्। पीडित प्रभावितले नै आफ्नै खर्चमा दोभाषे र अनुवादक राख्न नसक्ने अवस्थामा चाहिँ नेपाल सरकारको तर्फबाट त्यस्तो सुविधा उपलब्ध गराउने विषयलाई अगाडि बढाइएको छ।
सरकारका तर्फबाट उपलब्ध गराइने भनेका कतिपय व्यवस्थाहरू कार्यान्वयनमा नआएका कारणले पनि कतिपय पीडितहरूले प्रभावितहरूले न्याय पाउन नसकेको अवस्था विद्यमान छ। यो कानुन आइसकेपछि त्यसको कसरी कार्यान्वयन हुन्छ?
विधेयकमै प्रस्ताव गरे अनुरूप नै अब पीडित प्रभावितले आफ्नै खर्चमा राख्न सके भयो भने त समस्या भएन। पीडित प्रभावितले आफ्नै खर्चमा दोभाषे र अनुवादक राख्न नसक्ने अवस्थामा नेपाल सरकारको तर्फबाट यो सुविधा उपलब्ध गराउने विषय हो। पक्कै पनि अब संशोधन विधेयक पास भएर आइसकेपछि त ऐन बन्छ, ऐन कार्यान्वयन गर्न त नेपाल सरकारले पक्कै पनि गरिहाल्छ भन्ने लाग्छ।
फेरि पनि म त्यो संघीयताको 3 कुरामा जान चाहन्छु। 3 सरकार जुन अहिले हाम्रो संविधान त कार्यान्वयनमा छ, त्यसले कतिपय विषयहरूमा चाहिँ समन्वय नहुने, समन्वय नहुँदा विद्यमान कानुनको कार्यान्वयन नहुने, कार्यान्वयन नहुँदा विभिन्न खालका जटिलताहरू आउने अवस्था विद्यमान छ, त्यो अवस्था चिर्नका लागि यो कानुनमा संशोधनमा के राखिएको छ भने तिनै तहमा समिति गठन गर्ने भनिएको छ, त्यसले चाहिँ कसरी काम गर्छ?
हजुर, यसमा चाहिँ राष्ट्रिय समिति, प्रदेश समिति र स्थानीय समिति भनेर प्रस्ताव गरिएको छ। राष्ट्रिय समिति चाहिँ हाम्रो मानव बेचबिखन विरुद्धका नीति तथा कार्यक्रम निर्माण, उद्धार तथा कूटनीतिक समन्वयमा केन्द्रित रहन्छ। प्रदेश समिति प्रदेश स्तरका मानव बेचबिखन विरुद्धका नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न एवं सरकारवाला निकायहरूसँग समन्वय गरी मानव बेचबिखन विरुद्धका घटना हुन नदिन र प्रदेशको मानव बेचबिखन हेर्ने सचिवको अध्यक्षतामा गठन गरिएको हुँदा पक्कै पनि प्रदेशको समिति पनि फङ्सनल रहन्छ भन्ने लाग्छ। त्यसै गरी स्थानीय समितिको पनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वा नगरपालिका प्रमुख र उपप्रमुखको अध्यक्षतामा प्रत्येक स्थानीय तहमा गठन हुँदै हुँदा स्थानीय स्तरमा पनि मानव बेचबिखन नियन्त्रण गर्नका लागि र उद्धार सञ्चालन गर्नका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दा पक्कै पनि प्रभावकारी हुन्छ भन्ने लाग्छ।
भनेको चाहिँ अब यो विधेयकले अब बन्ने कानुनले तिनै तहलाई यसमा जिम्मेवार ठहरायो होइन?
हजुर, जिम्मेवार त ठहरायो। हजुरहरूलाई अब जानकारी भएको विषय पनि हो, यो त हाम्रो संघीय संसदमा दर्ता भएको छ, त्यहाँबाट पास भएर अब ऐन बनिसकेर कार्यान्वयन आउने उसमा त पक्कै पनि मानव बेचबिखन विरुद्धका गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ भन्ने लाग्छ।
अब यो मानव बेचबिखन आफैमा संगठित अपराध त हो नै, अब यो बहुक्षेत्रीय अपराध पनि हो होइन, अब क्षेत्रको हिसाबले मानिसहरू मुलुकमा हुन पनि सक्छन्, बाहिर हुन पनि सक्छन्, वारदात यहाँ हुन पनि सक्छ, बाहिर हुन पनि सक्छ। अब यो विद्यमान अवस्थामा चाहिँ यो अहिलेको यहाँ प्रस्तावले चाहिँ के भन्यो भने स्वदेशी तथा विदेशी पीडितको उद्धार र पुनस्थापना कोष भन्यो। अब त्यो कोषको सञ्चालन कसरी हुन्छ, कसरी त्यो कोषलाई पारदर्शी बनाउन सकिन्छ र उद्देश्य अनुरूप त्यसबाट प्रभावकारिता निकाल्न सकिन्छ त?
हजुर, यो पुनस्थापना कोषको पारदर्शी र प्रभावकारी बनाउने विषय पनि यो संशोधन विधेयकमा समावेश गरिएको छ। नेपालभित्र परेका पीडितको उद्धार स्थानीय समिति र प्रदेश समितिको समन्वयमा मानव बेचबिखन विरुद्धको जिल्ला समितिले गर्ने, त्यसै गरी विदेशमा मानव बेचबिखन परेका नेपालीको उद्धार परराष्ट्र मन्त्रालय र विदेश स्थित कूटनीतिक निकाय एवं सम्बन्धित देशको नेपाल स्थित दूतावासको समन्वयमा राष्ट्रिय समितिले गर्ने हुँदा पक्कै पनि हजुरले प्रश्न गरे अनुरूपकै अब यो उद्धार र पुनस्थापनाको विषय प्रभावकारी बन्छ भन्ने लाग्छ मलाई।
त्यसको लागि चाहिँ यो कोषबाटै खर्च बेहोरिन्छ,
पुनस्थापना कोषबाटै खर्च बेहोर्ने गरी।
विदेशीहरूको हकमा त्यस्तो स्थिति आयो भने उनीहरू कसरी आफ्नो मुलुकमा अथवा स्वदेश फिर्ता गरिन्छन्?
फेरि सोध्नुहुन्छ हजुर
हजुर। विदेशीहरूको हकमा चाहिँ उद्धार गरिने जुन अवस्था हुन्छ, त्यसरी उद्धार गरिएका विदेशी प्रभावितहरूलाई या पीडितहरूलाई चाहिँ कसरी उनीहरूको मुलुकमा फिर्ता गरिन्छ, उनीहरू कसरी पुनस्थापित हुन्छन्?
नेपालमा उद्धार गरिएका विदेशी पीडितलाई राष्ट्रिय समिति र परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक समन्वय गरी निजको गृह देश वा थायी बसोबास भएको देशमा फिर्ता पठाइन्छ। गृह मन्त्रालय मार्फत अध्यागमन भिसा शुल्क र जरिवाना छुटको समेत व्यवस्था यसमा थप गरिएको अवस्था छ।
जस्तो अब यो कानूनले क्षतिपूर्तिको पनि कुरा गरेको छ होइन, पीडितलाई क्षतिपूर्ति दिने भनेर भनिएको छ, कसरी कार्यान्वयनमा आउँछ?
अहिले विद्यमान प्रावधान अनुसार त जरिवानाको 50% रकम मात्र क्षतिपूर्ति पाउने भन्ने व्यवस्था छ, तर हामीले अहिले प्रस्ताव गरिएको यो संशोधन विधेयकमा जरिवाना बराबरकै रकम 100% रकम नै क्षतिपूर्ति भराउने व्यवस्था प्रस्ताव गरिएको छ।
यसको सन्दर्भमा चाहिँ मूलत अब यो संगठित अपराध हो, त्यसमाथि मानिसको गोपनीयतासँग सम्बन्धित विषय पनि भएको हुनाले पीडित र अभियुक्त दुवैको विवरण गोप्य राख्ने भनेर भनिएको छ नयाँ कानुनी व्यवस्थामा, त्यसको उद्देश्य के हो?
प्रस्तावित व्यवस्था अनुसार प्रहरीमा परेको उजुरी, पुनस्थापना केन्द्रको अभिलेख र पीडितको पहिचान खुल्ने नाम थर ठेगाना गोप्य राख्ने, प्रहरीमा उजुरी पर्दादेखिकै अवस्थामा चाहिँ पीडित र अभियुक्तको विवरण समेत गोप्य राख्ने व्यवस्था छ भने, अभियुक्तको जो पहिचान खुलाउँदा अभियुक्तको हकमा विवरण गोप्य राख्ने विषय चाहिँ अभियुक्तको पहिचान खुलाउँदा यदि पीडितको पहिचान समेत उजागर हुने अवस्था भएमा मात्रै अभियुक्तको विवरण गोप्य राख्ने समेत यो संशोधन विधेयकमा अहिले थप गरिएको छ।
अभियुक्तको पहिचान खुलाउँदा पीडितको पहिचान समेत उजागर हुने भनेको चाहिँ कस्तो खालका घटना प्रकृति हो?
जस्तै नजिकको नातेदारबाटै कैदी कोही पीडित छ भने त अब कसैको बुवा हुन सक्नुहुन्छ, कसैको दाजुभाइ हुन सक्नुहुन्छ, दिदीबहिनी नै यदि पीडितलाई अब मानव बेचबिखनमा संलग्न हुने व्यक्ति हुनुहुन्छ भने त स्वतः खुल्न जाने हुँदा त्यस्तो हकमा चाहिँ अभियुक्तको पहिचान चाहिँ गोप्य राख्ने भन्ने उद्देश्यले चाहिँ राखिएको।
यद्यपि पछिल्लो समयमा विद्यमान कानुनमा कतिपय भएका व्यवस्था र नभएका व्यवस्था यी दुवैमा यो सामाजिक सञ्जालको जसरी प्रयोगमा आएको छ, यी सब कारणले गर्दाखेरि कतिपय घटनाका सन्दर्भमा पीडितको प्रभावितको नामहरू चाहिँ बाहिर ल्याइदिने, पहिचान बाहिर ल्याइदिने विषय आएको छ, यसले पीडितलाई थप पीडा दिइरहेको छ। अब यो विद्यमान कानुनमा हामी संशोधन गर्दैछौँ भने यो विषयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, अथवा गोप्य राख्ने भनिएका पहिचान गोप्य नराख्दा हुने अवस्थालाई दण्डित बनाउन प्रस्तावित कानुनले कसरी सम्बोधन गरेछ त?
पीडित र अभियुक्तको विवरण गोप्य राख्ने विषय प्रहरीकोमा उजुरी पर्दा सुरुको अवस्थादेखि नै हामी गोप्य राख्दै गयौँ भने पक्कै पनि पीडितले पनि अहिलेको सामाजिक सञ्जालमा जस्तो छरपष्ट नआउने र यदि अभियुक्तकै पहिचान खुलाउँदा पीडितको समेत त्यो पहिचान खुल्छ भने त्यस्तोलाई पनि गोप्य राख्दा पक्कै पनि हजुरले सोध्नुभएको प्रश्नको समस्या समाधान हुन्छ भन्ने मलाई लाग्छ।
अन्तर्राष्ट्रिय सीमाना र विमानस्थलको निगरानी भनिएको छ होइन, यसमा चाहिँ कस्ता कानुनी आधारहरू तय गरिएका छन्?
अन्तर्राष्ट्रिय सीमाना र विमानस्थलमा निगरानी बढाउने विषय पनि मानव बेचबिखनको रोकथामका लागि महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ। अन्तर्राष्ट्रिय सीमाना, अन्तर्राष्ट्रिय विमानस्थल र बेचबिखनको सम्भावित जोखिम रहेका स्थानहरूमा नेपाल सरकारले निगरानी सम्बन्धी प्रावधान थप गरेको छ। निगरानीमा खटिएका अधिकारीले अपराध हुन लागेको वा भएको शङ्का लागेमा चाहिँ अनुसन्धान अधिकारी वा प्रहरीलाई तुरन्त सूचना दिने व्यवस्था राख्दा यो थप कानुनी दायित्व पनि सिर्जना हुने हुँदा यसले अन्तर्राष्ट्रिय सीमाना र विमानस्थलमा निगरानी बढाउने विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने लाग्छ।
विभिन्न विषयहरू जुन अहिले प्रमुख संशोधनका विषयहरूमा हामीले छलफल गर्यौँ, यी संशोधनका विषयहरू समावेश भइसकेपछि मानव बेचबिखनका सन्दर्भमा अहिले देखिएका जटिलताहरू समाधान हुन्छन्?
अहिलेको मानव बेचबिखन ओसार पसारलाई नियन्त्रण गर्न यो प्रस्तावित संशोधन विधेयकले पक्कै पनि सहयोग पुर्याउँछ भन्ने लाग्छ।
यो संघीय संसदमा दर्ता भएको छ, अब यसको प्रक्रिया के हुन्छ?
संघीय संसदमा दर्ता भइसकेपछि त अब त्यहाँ संसदबाटै समितिमा छलफल गराउने कि हाउसबाट छलफल गराएर अगाडि बढाउने भन्ने विषय रहन्छ। यो त संसदकै अधिकारको विषय भाउँदा थप त्यति धेरै म बोलिरहनु पर्ने पनि आवश्यकता ठान्दिन।
संसदीय प्रक्रियापछि यो कार्यान्वयनमा कसरी जान्छ, त्यसको प्रक्रिया के हुन्छ?
ऐन पास भइसकेपछि त अब राजपत्रमा सूचना आउँछ, अनि कार्यान्वयनको विषय त प्रक्रियागत कुरामा गइहाल्ने भयो।
पछिल्लो समयमा विधेयकहरूका सन्दर्भमा, कानून निर्माणका सन्दर्भमा आम मानिसहरूसँग पनि प्रतिक्रिया लिने या सुझाव लिने क्रम सुरु भएको छ। यो विधेयकको तयारीका सन्दर्भमा कानून मन्त्रालयले या महिला मन्त्रालयले, जुन यहाँ अहिले हुनुहुन्छ, यो मन्त्रालयले कसरी आम मानिसहरूको या सरकारवालाहरूको सुझावहरू ग्रहण गर्यो?
हाम्रो त अहिले विधेयक निर्माण गर्दा विधायन ऐनले एउटा प्रक्रियालाई निर्धारण गरेको छ। हामीले सुरुमै अब सरकारवालासित राय सुझाव लिनेदेखि लिएर मन्त्रालयको वेबसाइटमा कम्तीमा 7 दिनदेखि बढीमा 30 दिन भनेको छ विधायन ऐनले। विधायन ऐनले तोकेको दिनमा अब कम्तीमा 7 दिनदेखि बढीमा 30 दिन भनेको हुँदा त्यो अवधिको दिन राखेर मन्त्रालयले राय सुझाव पनि लिएको छ। त्यसपछि हाम्रो विषयगत समिति छ, विषयगत समितिमा पनि छलफल गराइन्छ। त्यसपछि सम्बन्धित सरकारवाला मन्त्रालयको राय सुझाव समेत लिएर हाम्रो मन्त्रालयले कानुन मन्त्रालयमा सहमतिको लागि पठाइसकेर त्यो फेरि क्याबिनेटबाट सहमति प्रदान भइसकेपछि अहिले संघीय संसदमा दर्ता भएको अवस्था छ।
अब यो वर्षलाई नेपाल सरकारले कानुन सुधार वर्ष, कानुन निर्माण वर्ष पनि भनेको छ। यी सहितका थुप्रै विधेयकहरूमा अहिले काम भइरहेको छ। यस्ता विधेयकहरूका सन्दर्भमा यो बन्ने कानुनहरूले मूलत सबैलाई प्रभावित पार्ने हो, होइन? आम तहमा यहाँहरू के भन्न चाहनुहुन्छ कि कानुन निर्माणमा सहभागिताका सन्दर्भमा तपाईँहरू सहभागी हुनुहोस्, तपाईँहरूका कुराहरू राख्नुहोस् भन्ने सन्दर्भमा?
हजुर, यो हजुरको प्रश्न पक्कै पनि महत्त्वपूर्ण छ। अहिले विधायन ऐनले नै सरकारवालासँग राम्रोसँग छलफल गर्नुपर्छ, राय सुझाव लिनुपर्छ भनेको सन्दर्भमा, र म पनि यहाँ कानुन शाखामा यस मन्त्रालयको शाखा प्रमुख भएको हैसियतले के भन्न चाहन्छु भने, पर्याप्त मात्रामा सरकारवालासँग राय सुझाव लिएर छलफल गरेको विषय सुरुदेखि उठान गर्ने मन्त्रालयले पर्याप्त छलफल गर्यो भने पक्कै पनि त्यो विधेयक परिपक्व भएर अगाडि बढ्छ भन्ने मलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव इन्दु देवी न्यौपाने, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै। अब केही जानकारी। मुलुकी संहिता दिवस 2083 को अवसरमा गत भदौ 1 गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा मुलुकी संहिताको निर्माणदेखि हालसम्मको अभ्यास र उपलब्धिको समीक्षा गर्दै कार्यान्वयनका क्रममा देखिएका चुनौती, सुधारका आवश्यकता तथा आगामी दिशाबारे कार्यक्रममा महत्वपूर्ण विचार, अनुभव र सुझाव आदान प्रदान भएको मन्त्रालयले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले नयाँ कानून निर्माणसँगै कानूनको प्रभावकारी कार्यान्वयन भएमा मात्र वास्तविक उद्देश्य हासिल हुने बताउनुभयो। उहाँले समयक्रममा विकसित हुने नवीन अवधारणा, मान्यता र व्यवहारलाई आत्मसात गर्न प्रचलित कानूनमा रहेका कमी कमजोरी सुधार्दै जानु र आवश्यकता अनुसार संशोधन गर्नुपर्नेमा जोड दिनुभयो। सभामुख डोल प्रसाद अर्यालले निर्माण गरिने कानूनहरू संविधानको भावना र मूल्य मान्यतासँग पूर्णतः मेल खाने हुनुपर्ने बताउनुभयो। उहाँले संघीय संसद कानून निर्माण गर्ने थलो मात्र नभई कानूनको प्रभावकारिता र कार्यान्वयनको अवस्थाबारे अध्ययन, समीक्षा र संसदीय निगरानी गर्ने मुख्य जिम्मेवारी पनि संसदकै रहेको बताउनुभयo। उहाँले कानून आफैमा साध्य नभई नागरिकलाई न्याय, सुरक्षा, समानता र अवसर प्रदान गर्ने माध्यम मात्र भएकाले यसको सफल कार्यान्वयनमा न्यायिक तथा प्रशासनिक निकायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मुलुकी संहितालाई बदलिदो सामाजिक, आर्थिक तथा प्रविधिगत परिवेश अनुसार समयानुकूल, न्यायमुखी र नागरिक मैत्री बनाउन संशोधन आवश्यक रहेको बताउनुभयो। नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले संहितामा सुधार गर्नुपर्ने विषयहरू धेरै भएकाले संशोधन मार्फत नागरिकलाई न्याय दिनुपर्ने र समस्या कानूनको भन्दा बढी व्यवहार र भाषामा रहेकाले त्यसमा सुधार आवश्यक रहेको औल्याउनुभयो। मन्त्रालयका सचिव पारासुर ढुङ्गानाले संहिता जारी भएको 8 वर्ष पुगेको अवसरमा मन्त्रालयले संहिताहरूको संशोधन विधेयक संघीय संसद सदनमा लैजाने अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा घोषणा गरिएको कानून सुधार तथा कानून निर्माण वर्ष 2083-84 सन्दर्भमा सबै मन्त्रालयका कानून शाखा, महाशाखा प्रमुखहरूसँग दोस्रो बैठक तथा छलफल सम्पन्न भएको छ। छलफलमा कानून सुधार तथा कानून निर्माण वर्षलाई सफल बनाउन तथा संघीय संसदलाई आवश्यक विधायकी कार्य उपलब्ध गराउने उद्देश्यले सरकारले निर्धारण गरेका 166 विधेयक समयमै तर्जुमा स्वीकृति तथा संसदमा प्रस्तुत गर्न आवश्यक तयारीका विषयमा विचार विमर्श भएको मन्त्रालयले जनाएको छ।
कार्यक्रम कानूनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।